الصلاة والسلام على عبده ورسوله حبيبه وصفيه أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد صلى الله عليه وآله وسلم وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين لا سيما بقية الله في الأرضين الروح وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الدائم الأبدي على أعدائه أجمعين من الآن إلى قيام يوم الدين. صلوات محمد وآل محمد. آج 28 رجب المرجب کا دن تھا اور یہ دن یقیناً رسول اللہ اور آر رسول کے اوپر ایک سخت کٹھن اور امتحان کا دن تھا، جس دن روانگی ہوئی اہل بیت کی مدینہ سے مکے کی طرف اور یہ منتہی ہوئی، اختتام پذیر ہوئی کربلا میں. آج کو موضوع جو دیا گیا وہ امام حسین علیہ السلام کے قیام کے علل و اسباب. ظاہر ہے کہ یہ ایک وسیع موضوع ہے تو اس کو سمیٹا تو نہیں جا سکتا ہے، لیکن ہم کیونکہ سمجھیں کہ آغاز ہے ایام عزا کا، ایک لحاظ سے اگر دیکھا جاتا ہے، اور امام علیہ السلام کا وہ پیغام اور ہدف کہ جس کی وجہ سے نکلے. اس لیے کہ جب بھی کوئی انسان کام کرتا ہے تو عام طور پہ ایک سمجھدار انسان کے لیے کسی بھی کام کو انجام دینے کے پیش نظر اس کا کوئی مقصد ہوتا ہے، کوئی آبجیکٹیو ہوتا ہے جس کو وہ حاصل کرنا چاہتا ہے. بغیر مقصد کے انسان کے لیے ہدف، بغیر مقصد کے لیے انسان کے لیے جو کام ہے وہ معمولاً ضائع ہو جاتا ہے. ممکن ہے ایک اچھا کام ہو لیکن کیونکہ ہدف نہیں ہے تو وہ انسان کسی جگہ پر پہنچاتا نہیں ہے، ایک متفرقہ طور کے اوپر اس کے کام تو ہو جاتے ہیں لیکن اس کے ہدف نہیں ہوتا. مثال کے طور کے اوپر ابھی یہاں پر سب نمازی بیٹھے ہوئے ہیں، اگر کوئی ایسے ہی گھر سے نکلے اور کہے کہ چلو اچھا چلو آج میں نماز پڑھ لیتا ہوں، مقصد نہیں ہے اس کے ذہن میں کہ مجھے نماز پڑھ کے حاصل کیا کرنا ہے، تو یہ نماز ثواب مل جائے گا، اس کی ایکسرسائز ہو جائے گی، لیکن کیونکہ کوئی ہدف نہیں ہے کہ جہاں پر اس کو آگے بڑھنا ہے تو وہ تکامل حاصل نہیں کر سکے گا، اس کمال کے مرحلے اور مرتبے کی طرف آگے نہیں بڑھ سکے گا. لیکن اگر انسان یہ سوچ سمجھ کر آتا ہے کہ میں نماز پڑھتا ہوں اللہ کی خوشنودی کو حاصل کرنے کے لیے، میں نماز پڑھتا ہوں کہ میں دنیا کے فحشا اور منکرات سے، برائیوں سے اپنے آپ کو محفوظ رکھ سکوں، میں نماز پڑھتا ہوں کہ میں انسانی کمالات کے بلند مراتب پر پہنچ سکوں، اگر اس طرح کے اس کے مقاصد ہیں، اہداف ہیں، تو یہ نماز اس کو اپنے اس ہدف کی طرف آگے بڑھائے گی، آگے لے کر چلے گی. ورنہ یہ چیز اچھی ہے، نیک ہے، لیکن اس کو آگے نہیں بڑھائے گی، اس لیے کہ اس نے اپنے لیے کوئی مقصد سوچا ہی نہیں ہے، سمجھا ہی نہیں ہے. امام علیہ السلام کا اس مدینے میں، جو نانا کا مدینہ تھا، جو اہل بیت کا گھر تھا، ان کا شہر تھا مدینۃ الرسول، وہاں سے امام علیہ السلام ہجرت فرما رہے ہیں، نہ فقط خود، نہ فقط اپنے اصحاب کے ساتھ، بلکہ اپنے خاندان کے نوجوانوں کے ساتھ، بلکہ اس سے بڑھ کر اہل بیت کی خواتین کے ساتھ انہوں نے وہاں سے ہجرت فرمائی. اگر ہم یہ دیکھیں کہ یہ امام کے مقاصد کیا ہیں، کیا ہونے چاہیے تو کیا ہیں، تو اس میں سے میں سورہ ابراہیم کی پہلی دوسری آیت کے اندر یہ چیز موجود ہے، اس کا مفہوم میں آپ کے سامنے بیان کر رہا ہوں کہ اے ابراہیم، اس کتاب کو جو ہم نے نازل کیا ہے اس لیے کہ تاکہ تم اس کی مدد سے لوگوں کو گمراہی سے نکال کر نور ہدایت کی طرف لے کر آؤ. ائمہ علیہ السلام وارث انبیاء ہیں، یہ جو ہم زیارت وارث میں پڑھتے ہیں، امام حسین کے لیے السلام علیک یا وارث آدم صفت اللہ، السلام علیک یا ابراہیم خلیل اللہ، یہ سب کیا ہے؟ السلام علیک یا وارث نوح نبی اللہ، اے آدم کے وارث، اے نوح کے وارث، اے ابراہیم کے وارث، اے موسیٰ کے وارث، اے رسول خدا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے وارث. وارث کس چیز میں؟ وارث ان کے علم اور فضیلت میں، ان کے کمالات میں. نہ فقط یہ، جب پروردگار کسی کو نعمت دیتا ہے تو اس کے بدلے ذمہ داریاں بھی آتی ہیں. اہل بیت کے اوپر یہ ذمہ داری تھی کہ وہ کلمۃ اللہ، اللہ کے پرچم کو سر افراز رکھیں، بلند رکھیں، رسول اللہ کے پیغام کو آگے لے کر بڑھیں. تو ایک اہم ذمہ داری یہ تھی کہ جو رسول اللہ نے پیغام دیا ہے اس پیغام کو آگے لے کر بڑھے، سب سے پہلی یہ ذمہ داری ہے. دوسری ذمہ داری جو ہمیں نظر آتی ہے، یعنی اس زمانے میں، صرف یہ بیان کرتے چلوں اس زمانے میں کہ جس زمانے میں تخت پر بیٹھا اور جب یہ پیغام آیا، غالباً 26 تاریخ کے، 25 یا 26 کے تاریخ کو آیا، ممکن ہے کہ 25 کی رات ہو، 26 کی رات ہو، اور امام مسجد میں تشریف فرما تھے کچھ اصحاب کے ساتھ، اور جب یہ پیغام آیا کہ آپ کو امیر نے بلایا ہے، مدینہ کے امیر نے بلایا ہے، تو امام علیہ السلام نے اپنی بصیرت سے اور اپنے علم اور کمال سے بیان کیا کہ حلقت طاغیہ، کہ معاویہ کے بارے میں فرمایا کہ طاغوت ہلاک ہو گیا. امام حسین کے کلمات. اور جو تین افراد اور بیٹھے ہوئے تھے وہاں پر، وہ تینوں افراد وہاں سے اپنے گھر نہیں گئے ڈر کے مارے کہ امام حسین کو بلایا ہے، ہمیں بھی بلایا جائے گا. اور وہ لوگ وہاں سے بھاگ گئے مکے کی جانب. امام حسین کے جو نمائندے رسول اللہ ہیں، جو اللہ کی حجت ہیں، جو علم و فضیلت و کرامت و شجاعت کا مظہر ہیں. وہ ڈرے نہیں, کہاں کھڑے رہے. انہوں نے کہا کہ ہاں, اسے بول دو کہ میں آتا ہوں. اور امام اپنے گھر تشریف لے کر آئے اور کہا, اپنے گھر کے 18 نوجوانوں کو جمع کیا اور بیان کیا کہ میں وہاں جا رہا ہوں. یہ اس وقت سے, میں ابھی اس واقعے کو پورا بیان نہیں کر رہا کیونکہ مقصد ہمارا یہ ہے کہ ہم کچھ علل الاسباب, کچھ وجوہات کو بیان کر سکیں کہ جو امام کے قیام کا سبب بنی ہیں. یزید سے پہلے کیا اس کا باپ اہل تھا اس جگہ کا؟ نہیں, اہل نہیں تھا. تو پھر امام نے, امام حسن سے لے کر اس امیر شام کے ہلاکت تک, اس کے مرنے تک کیوں انتظار کیا؟ مختصر طور پر اس کا جواب, کیونکہ جو صلح نامہ ہوا تھا امیر شام اور امام حسن مشتبہ کے درمیان, کہ جب تک وہ امیر شام زندہ ہے اس کے خلاف قیام نہیں ہوگا, اور امیر شام کے مرنے کے بعد یہ امارت, یہ خلافت, یہ حکومت جو ہے وہ اہل بیت میں واپس پلٹ کر آئے گی. یعنی اگر امام حسن علیہ السلام زندہ ہوں گے تو امام حسن کو, اور امام حسین موجود ہوں گے تو امام حسین کو یہ ملے گی, اور حتیٰ امام حسین اگر نہیں بھی ہوتے تو ان کے بعد جو افراد ہوتے امام زین العابدین ان کو ملتے. تو یہ خود ایک سبب, یہ دوسرا سبب ہے جو ہمیں نظر آتا ہے. ایک حکم الہی کو پہنچانے کے لیے کہ جس جو زمانے میں کچل دیا گیا تھا, تبدیل کر دیا گیا تھا, مسمار کر دیا گیا تھا, اس کی شکل بگاڑ دی گئی تھی, ایک وجہ یہ بنتی ہے. دوسری وجہ وہ معاہدہ بنتا ہے, جو معاہدہ امیر شام کے مرنے کے ساتھ ختم ہو جاتا ہے, اور امیر شام نے اپنے مرنے سے پہلے اس کی وائلیشن کی. یزید کے لیے بیعت سب سے مانگ لی گئی, سوائے 4 افراد باقی تھے, اس میں سے ایک امام حسین علیہ السلام تھے, اور اس نے کہا تھا کہ امام سے بیعت نہ لینا, اپنے بیٹے کو سمجھایا تھا. لیکن بہرحال بیٹا اپنے طاقت کے زعم میں کہ نہیں, میرا کون کیا بگاڑ سکتا ہے, بیعت لینے کے لیے بھیج دیا گیا. اور یہاں تک اس میں لکھا تھا کہ اگر حسین بیعت نہ کریں تو ان کا سر قلم کر کے میرے پاس بھیج دینا. یہ دوسرا وجہ نظر آتی ہے امام کے قیام کی, کہ جو ولایت اور حکومت آئمہ کو ملنی تھی. سوال یہاں پر ایک ذہن میں آتا ہے کہ ہمارے آئمہ تو حکومت کے وہ نہیں تھے در پہ, تو ہم یہ کیوں کہتے ہیں کہ حکومت کے اس کے اوپر آتا ہے؟ پروردگار نے حکومت بنائی ہی ہے انبیاء اور اولیاء کے لیے. کیوں؟ اس لیے کہ اللہ کے حکم کا اجرا کون کرے گا؟ جو اللہ کے حکم کو جانتا ہوگا. انبیاء ہیں تو انبیاء کی حکومت ہے, اور انبیاء نہیں ہیں تو رسول اللہ کی نیابت میں یہ حکومت ائمہ علیہ السلام کو ملتی ہے, کیونکہ وہ حکم الہی کو جانتے ہیں, اور اس کے گواہ اس زمانے کے اصحاب موجود ہیں کہ مولا کائنات امیر المؤمنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے. تاریخ گواہ ہے کہ کسی نے یہ جملہ نہیں فرمایا, سلونی سلونی قبل ان تفقدونی, مجھ سے پوچھ لو, مجھ سے سوال کر لو اس نے پہلے کہ میں تمہارے درمیان سے چلا جاؤں. یعنی کسی نے دعویٰ نہیں کیا کہ ہمارے پاس ہر چیز کا علم ہے سوائے مولا کائنات کے یا اہل بیت کے. دیگر آئمہ نے یہ جملہ نہیں فرمایا, لیکن دیگر آئمہ کے پاس تمام وہ علم موجود تھا جو کسی کے پاس موجود نہیں. تو इल्म जहाँ पर इल्म होगा, जो खुदा के हुक्म को जानता होगा, वो औलवियत रखता है, बल्कि वो औजब है, उसी के ऊपर लाजिम है कि वो मुसलमानों की और दुनिया के इंसानों की रहनुमाई कर सके। रसूल अल्लाह जो मदीने के हाकिम थे, रसूल थे और हाकिम थे, हम विलायत अमीरुल मोमिनीन की बात करते हैं कि अमीरुल मोमिनीन खलीफा बिला फसल है। खलीफा बिला फसल से क्या मुराद है? यानी रसूल अल्लाह की रहलत के फौरन बाद से मौलाए कायनात खलीफा हैं, वो इमाम हैं, वो खलीफा हैं, वो लीडर हैं, वो हाकिम हैं। हाँ, जाहरी हुकूमत नहीं मिली, वो जो वजूहात हैं उसकी वजह पे, लेकिन मुस्तहक कौन है? अमीरुल मोमिनीन। अमीरुल मोमिनीन के बाद कौन है? इमाम हसन। इसीलिए आपको अहले सुन्नत की बहुत सारी पुरानी किताबों में, नहीं पुरानी किताबों में आपको खलीफा चार नहीं पांच मिलेंगे। आप मौदूदी की भी किताब को उठाकर देख लेंगे, उसने पांच खलीफा लिखे हैं, चार नहीं लिखे। पांचवा खलीफा कौन है? इमाम हसन है मुश्तबा। मुझे नहीं मालूम किस दौर से ये चार खलीफा राशिद बन गए, वरना उन्हीं की किताबों में, अहले सुन्नत की किताबों में पांच खलीफा राशिद लिखे हैं, जिसमें से इमाम हसन मुश्तबा लिखा है। और ये बहुत से जो हमारे बरेलवी मकतब फिक्र के अफराद हैं, वो उन्होंने अपने गुज़िश्ता सालों की, जो आपने बहुत सारी क्लिप्स देखी होंगी, ताहिरुल कादरी साहब हैं, दूसरे वो इंजीनियर साहब हैं, दूसरे अफराद हैं, उन्होंने अपनी क्लिप्स में इसका इजहार किया है कि इमाम हसन अलैहिस्सलाम हत्ता अहले सुन्नत के एतबार से भी पांचवे खलीफा राशिद, खलीफा राशिद, ठीक है, उन्हें कहा जाता है। बहरहाल हम आज के ज़माने पर आ जाते हैं कि भाई आज की किताबों में चीज़ मौजूद नहीं है, तो वो खिलाफ वर्जी से ये चीज बनती है। तीसरी चीज जो हमें नजर आती है कि इमाम हुसैन खुद अपने उस खुतबे में या उस वसीयत नामे में कि जो इमाम को जनाब मोहम्मद इब्न हनफिया ने बयान किया, जब उन्होंने रोका कि भैया आप रुक जाएं, हम आपका साथ देंगे, हम आपका दिफा करेंगे, हम अहले बैत का दिफा करेंगे, हम देखते हैं कि कौन जो है करेगा, मारेगा, कौन जो है आपसे बेअत लेगा। और इसी तरह के फिर कुछ और लोगों ने भी इजहार किया जो अहले बैत से मोहब्बत रखते थे और उनकी अजमत को जानते थे। इमाम ने ये खुतबा, इमाम का ये वसीयतनामा, इमाम का एक ऐसा वसीयतनामा है कि जो अहले ईमान के लिए पूरी ज़िंदगी पर मशअले राह है, चाहे वो उसकी इनफरादी इंडिविजुअल ज़िंदगी हो, ज़ाती ज़िंदगी की बात हो, चाहे उसके माशरती और इज्तिमाई ज़िंदगी की बात हो, उसके लिए एक मशअले रहनुमा है, एक फॉर्मूला है, एक प्रिंसिपल है, उसूल इमाम अलैहिस्सलाम ने इस वसीयतनामे में बहुत वाज़ह तौर पर बयान किया है, जिसे आप हर साल सुनते हैं और साल में शायद बारहा सुनते हैं, और उसे हमें ये चाहिए कि हमारे रूह और जिस्म में ये बस जाए। जैसे खून हमारी रगों में दौड़ता है, इसी तरह से इमाम हुसैन अलैहिस्सलाम के ये उसूल, ये गाइडलाइंस, ये रहनुमा, उसूल रहनुमा हमारे खून में रच बस जाए। इमाम अलैहिस्सलाम हम्दुसना के बाद फरमाते हैं, इमाम सबसे पहले फरमाते हैं, इमाम फरमाते हैं अन्नल हुसैन यशहदो अल्ला इलाहा इल्लल्लाह। इमाम शहादत से शुरू करते हैं कि मैं गवाही देता हूँ इस बात की कि अल्लाह के अलावा कोई और इलाह नहीं और कोई और माबूद नहीं है। वन मुहम्मदन अब्दुहु व रसूलो, कि वो मोहम्मद क्या हैं? अब्द हैं और रसूल हैं। जा बिल हक, देखिए ये खुद ये मुकदमा ये बहुत अहम है, लेकिन सिर्फ हम सरसरी तौर पे इस पे से चले जाएंगे। ये इमाम की अकीदे और तौहीद को और ख़त्म नबूवत को बयान करता है कि इमाम का रास्ता क्या है। अल्लाह, अल्लाह से नीचे आते हैं तो रसूल अल्लाह मौजूद है, رسول اللہ نے کیا دیا, جاء بالحق, یعنی جو رسول اللہ لے کر آئے کتاب کی صورت میں, وحی کی صورت میں, اپنی سیرت میں, اپنے کردار میں, اپنے گفتار میں, اپنے اعمال میں, جو کچھ رسول اللہ لے کر آئے وہ عین حق ہے. تو امام علیہ السلام مرکز توحید کو رکھتے ہیں, نبوت کو رکھتے ہیں, اور پھر امام علیہ السلام فرماتے ہیں ان الجنت حق والنار حق, جنت و جہنم یہ بھی حق ہے, والساعة العاتية اور قیامت کا دن بھی آئے گا اور حق ہے, لا ریب فیہ, اس میں کوئی شک نہیں ہے, وان اللہ یبعث من فی القبور, اور جو پروردگار قبر سے لوگوں کو دوبارہ اٹھائے گا, زندہ کرے گا. اس کے بعد وہاں فرماتے ہیں وانی لم اخرج اشرا ولا بطرا ولا مفسدا ولا ظالما, کہ میں کوئی فساد پھیلانے کے لیے, میں کوئی ظلم کرنے کے لیے, زیادتی کرنے کے لیے, میں کسی برائی کو پھیلانے کے لیے نہیں نکل رہا ہوں. یہ کیا ہے, یہ پہلے امام نے کیوں فرمایا اس طرح سے؟ اس لیے کہ ممکن ہے کہ لوگ اس بات کو کہیں کہ امام حکومت کی چاہت میں, دنیا کی چاہت میں نکلیں. حکومت اہل بیت کے نزدیک ایک ٹوٹی ہوئی جوتی سے بھی کمتر ہے, یا امیر المومنین قول اہل, لیکن وہی حکومت امیر المومنین سنبھالی. کیوں سنبھالی؟ خود امیر المومنین نہج اللہ فرماتے ہیں میں نے حکومت کو اس لیے سنبھالا تاکہ میں اس حکومت کے ذریعے اللہ کے حکم کو زندہ کر سکوں, اور تفصیل سے وہ ہے. حکومت وسیلہ ہے, وسیلہ, حکومت ہدف نہیں ہے. حکومت اگر برے لوگوں کے ہاتھ میں ہوگی تو معاشرے میں برائی پھیلے گی, ہر طرح کا کرپشن ہوگا, صرف مالی کرپشن نہیں ہوگا, اخلاقی کرپشن بھی ہوگا, تعلیم میں بھی کرپشن ہوگا, ہر چیز میں کرپشن ہوگا, برائی ہوگی. اور وہی حکومت اگر نیک لوگوں کے ہاتھ میں ہوگی, صحیح لوگوں کے ہاتھ میں ہوگی, تو وہی تعلیم جو مفسدہ بنتا ان کے ہاتھ میں, فساد بنتا, وہی تعلیم اصلاح کرے گا, وہی نظام, وہی فوج, وہی عدلیہ, وہ ساری چیزیں اگر صحیح لوگوں کے ہاتھ میں آتی چلی جائیں تو وہ چیزیں لوگوں کے فائدے اور ان کے اصلاح کے لیے, ان کی تکامل کے لیے, ان کے بہتری اور ان کے کمال تک پہنچانے کے لیے ہے. ہاں, یہ ایک علیحدہ بات ہے کہ اگر یہ حکومت معصوم کے ہاتھ میں ہو, انبیاء کے ہاتھ میں ہو, آئمہ علیہ السلام کے ہاتھ میں ہو, تو وہاں پر غلطی اور خطا نہیں ہوتی ہے. کیوں؟ اس لیے کہ وہ معصوم ہیں, ان کے پاس 100% علم ہے کہ کیا صحیح ہے کیا غلط ہے. لیکن ان معصوم سے جب نیچے آ جاتے ہیں, اولیاء کے اوپر آ جائیں, اوصیاء کے اوپر آ جائیں, علماء کے اوپر آ جائیں, دوسرے نیک متقی پرہیزگار افراد کے اوپر آ جائیں, نیک ہیں, پرہیزگار ہیں, متقی ہیں, علماء ہم کہتے ہیں افراد ہیں, لیکن کیا وہ سارا علم موجود ہے کہ جو انبیاء یا آئمہ علیہ السلام کے پاس تھا؟ نہیں, ہرگز نہیں ہے. تو جب سارا علم موجود نہیں ہے تو پھر غلطی کی گنجائش رہتی ہے. دوسرا, انسان معصوم نہیں ہے, خطا بھی کر سکتا ہے, غلطی بھی کر سکتا ہے, لیکن اس کا ہدف, اس کا مقصد اصلاح ہے, وہ ایک صحیح راستے پر چلتا ہے, یہ متقی انسان, پرہیزگار انسان. ہاں, کہیں کہیں ڈگمگا جاتا ہے, غلطی کر جاتا ہے, کبھی جہل کی وجہ سے, کبھی نفس کے غلبے کی وجہ سے, لیکن اس کا مقصد آگے بڑھتے رہنا ہے قرآن کے مطابق, انبیاء کی تعلیمات, رسول اللہ اور اہل بیت کی تعلیمات کے مطابق. اور یہ ہر ایک اس کو کہے گا کہ ایسے شخص کی حکومت کہ جو قرآن کا, دین کا علم زیادہ رکھتا ہے, اس کی حکومت ایک عام آدمی سے جس کے پاس قرآن کا, اہل بیت کا, دین کا علم کم موجود ہے, ہے لیکن کم ہے, تو جس کے پاس زیادہ ہے اسے زیادہ فوقیت دی جانی چاہیے تاکہ وہ بہتر انداز سے کہیں. ہم یہ کہیں کہ نہیں, اس سے کوئی غلطی نہ ہو. نہیں, معصوم نہیں ہے, معصوم نہیں, خطا کر سکتا ہے, غلطی کر سکتا ہے. تو امام علیہ السلام یہاں پہ یہ رفع تہمت کر رہے ہیں, इससे पहले कि वो तोहमत आए लोगों की तरफ से कि देखो ये अली हुसैन इब्न अली जो है वो इसलिए निकले थे यजीद से बस हुकूमत ले लें। हाँ हुकूमत थी, किस लिए? लेकिन हुकूमत ताकि कुरान के मुताबिक उस हुकूमत के ऊपर कवानीन का इजरा हो सके। इमाम फरमाते हैं इन्नमा खरज तो लितलब इस्लाह फि उम्मत जद्दी मोहम्मद सल्लल्लाहु अलैहि व आलि वसल्लम। मैं चाहता हूं अपने जद की उम्मत की इस्लाह करूं। कैसे करूं? उरीद अन आमुरा बिल मारूफ अनहा अनिल मुनकर। अब वो अपनी स्ट्रैटेजी बता रहे हैं, हिकमत अमली बयान कर रहे हैं कि मैं रसूलल्लाह की तालीमात को जिंदा करूंगा किस तरह से? अमर बिल मारूफ और नहि अनिल मुनकर के जरिए। यानी अगर हम माशरे में काम करना चाहते हैं, हम अफराद हम माशरे में काम करना चाहते हैं, हमारे पास 5% भी इल्म नहीं है। 5% भी मैंने बहुत बोल दिया, बल्कि मैं कहूँ 0.5% भी इल्म नहीं होगा उनके मुकाबले में। हमारा क्या मुकायसा अहले बैत और मासूमीन के इल्म से? 0.5 भी नहीं। लेकिन जो थोड़ा बहुत भी इल्म है, हम जो जानते हैं, अगर उसके मुताबिक अपनी इस्लाह, अपने घर वालों की और ख़ानदान की इस्लाह और अपने माशरे की इस्लाह करना चाहें तो उसकी हिकमत अमली, उसकी स्ट्रैटेजी इमाम हुसैन ने फरमा दी अमर बिल मारूफ व नहीं अनिल मुनकर। अमर बिल मारूफ से पहले ये समझना ज़रूरी है कि मारूफ क्या है और मुनकर क्या है। अमर बिल मारूफ करने से पहले ये समझना ज़रूरी है कि अमर बिल मारूफ कैसे किया जाता है और नहीं अनिल मुनकर कैसे किया जाता है। एक मिसाल के तौर के ऊपर अगर कोई इंसान मस्जिद के बाहर से गुजर रहा है, नमाज नहीं पढ़ता है, बैठा हुआ है वहाँ पर, हमारी नमाज पढ़ने की ज़रूरत नहीं मुझे। अब आप एक तरीक़ेकार है कि डंडा उठाओ उसको मारो पकड़ के, एक ये तरीक़ेकार है। दूसरा तरीक़ेकार है कि भाई उसको समझाया जाए, उसके साथ बैठा जाए, उसको बताया जाए कि ये फ़र्ज़ है, इससे क्या फ़ायदे हैं, क्या नुकसान है, क्या होता है, क्या नहीं होता है। तो आपको ये समझना, हमको ये समझना ये ज़रूरी है कि मारूफ क्या है और अमर बिल मारूफ करने का तरीका क्या है, मुनकर क्या है, बुराई क्या है और बुराई को से उन लोगों को बचाने का तरीक़ेकार क्या है। लोग बुराई मुब्तला हैं, नशा कर रहे हैं, बुरी सोहबतों में बैठ रहे हैं, हाँ उनको बचाना है, लेकिन कैसे बचाया जाए? डंडा मार के बचाया जाएगा, मार पीट के बचाया जाएगा या नहीं? उसके एक तरीक़ेकार है। मुमकिन है कि कोई मेडिकल तरीका हो, कोई साइकोलॉजिकल तरीका हो, नफ्सियाती तरीका हो, समझा करो, उस तरीक़ेकार को समझना अहम है कि किस इंसान को किस तरीके समझाया जाए। अमर बिल मारूफ और नहीं अनिल मुनकर करने से पहले इन चीज़ों को समझना भी ज़रूरी है। व असीर बसीरत जद्दी व अबी अली इब्न अबी तालिब। इमाम फरमाते हैं कि मैं ये अमर बिल मारूफ जो मेरी हिकमत अमली है, दूसरे मुसलमान भी कह सकते हैं हम भी अमर बिल मारूफ कर रहे हैं। इमाम ने बयान किया कि नहीं, अमर बिल मारूफ और नहीं अनिल मुनकर का तरीका मेरा अपना ईजाद किया हुआ नहीं होगा। अन असीर बसीरत जद्दी व अबी अली इब्न अबी तालिब, मैं उस तरह से इन कामों को अंजाम दूंगा जिस तरह से मेरे जद और मेरे बाबा अली इब्न अबी तालिब अलैहिस्सलाम ने अंजाम दिया है। सलावत पढ़े मोहम्मद वाले। उसके बाद ये वो अहम नुकात हैं कि जिसके इमाम फरमाते हैं, उसके बाद इमाम फरमाते हैं कि फ़मन कबिलनी बेकबूल हक फल्लाहु अवला बिल हक। बस इमाम फिर उसके बाद दुआ करते हैं कि ये वो परवरदिगार जो है वो कबूल चीज़ों को फरमाए और परवरदिगार ज़्यादा मुस्तहक, ज़्यादा हकदार है कि मेरी इन साई को, मेरी इस कोशिश को अपनाए। हमें नज़र आता है कि उस माशरे के अंदर बुराई है, फसाद है। एक इलाही जिम्मेदारी है जो हमने बयान किया परवरदिगार की तरफ से अंबिया और आइमा की तरफ कि वो जमाम माशरे की बाग दौड़ को अपने हाथ में लें, ये उनकी जिम्मेदारी है। इसीलिए जब कोई शख्स आया छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम के पास, और इमाम से फरमाया कि इमाम आप क्यों क़याम नहीं करते, आपके तो इतने सारे अंसार और असहाब हैं। अब दो तीन मुख्तलिफ रिवायात हैं, एक रिवायत में है कि इमाम अपने उस सहाबी को अपने घर के पिछले जानिब ले जाते हैं, वहाँ पर भेड़ बकरियाँ होती हैं, कहा अगर मेरे पास इतने भी असहाब होते जो मुखलिस होते जैसे मेरे जद इमाम हुसैन के पास थे, मैं क़याम कर लेता। जब उनको गिना गया तो वो सिर्फ 34 भेड़ बकरियाँ थी, 34 थे। इसी तरह की एक और रिवायत में है कि एक सहाबी बैठे होते हैं और इमाम से फरमाते हैं कि इमाम आप क़याम क्यों नहीं करते, इतनी देर में एक और सहाबी तशरीफ़ लाते हैं, इमाम सलाम करते हैं, वो जवाब देते हैं, इमाम बग़ैर किसी मुकदमे कहते हैं ए शख्स वो जो जलता हुआ तनूर है जिसमें रोटियां पकती हैं, तनूर है उसमें जाकर बैठ जाओ, जलता हुआ तनूर था। वो शख्स जो आया होता है वो इमाम से ये सवाल नहीं करता मौला क्यों, मैं तो जल जाऊंगा, मैं तो मर जाऊंगा, कोई सवाल नहीं करता है, वो चुपचाप जाके उस तनूर में बैठ जाता है। ये जो शख्स सवाल करने आया था वो हैरान होता है, कहा कि मौला ये आपने क्या हुक्म दे दिया, मर जाएगा। कहा यही फर्क है तुम में और उसमें, वो हमारी इताअत करता है बगैर चूं और चरा के, और तुम सवालात करते हो। कहा अगर ऐसे अफराद हमारे हों तो हम कयाम कर जाएंगे। उसमें बयान किया कि ऐसे मुझे 40 अफराद भी मिल जाएं तो मैं कयाम कर लूंगा। और फिर जाकर जब देखा जाता है तो तनूर से देखते हुए जो जलता हुआ तनूर होता है वो ठंडा हो चुका होता है। वो परवरदिगार जो हज़रत इब्राहीम के लिए आतिश नमरूद को ठंडा कर सकता है, तो ये सलाहियत वो अपने वली को भी दे सकता है कि वो अपने सहाबी के लिए उस तनूर को ठंडा कर दे। और इमाम अलैहिस्सलाम ये बयान करते हैं कि हमारे पास वो मुखलिस नहीं है, तो सिर्फ इजहार मोहब्बत करना कि हम अहले बैत के चाहने वाले हैं ये काफ़ी नहीं है। खुलूस यानी जो कह दिया कुरान ने, जो कह दिया रसूल ने, जो कह दिया इमाम ने, वो हमारे लिए हर्फ आखिर होना चाहिए। हाँ ये अच्छा है कि कुछ दलील कुछ वजूहात भी पता चल जाएं, लेकिन हमारा भरोसा इन दलील और वजूहात पर नहीं होना चाहिए, इसलिए कि जो हुक्म इलाही है, जो हुक्म रसूल है, जो हुक्म इमाम है, वो हमारे लिए फाइनल ऑर्डर है। आज भी जो इमाम ज़माना के हम मुंतज़रीन में से हैं, सलावत पढ़े मोहम्मद वाले मोहम्मद, यहाँ के मुंतज़मीन ने एक ख़तरनाक काम किया मेरे साथ, या तुमको तजुर्बा नहीं है मुझे मजलिस पढ़वाने का, ठीक है, उन्होंने मुझे कोई टाइम लिमिट नहीं दी है, सही है। तो अब आप सोचते ना कि मैं कब तक, जब तक थक नहीं जाऊँ पढ़ता रहूँगा। सलवात पढ़े मोहम्मद वाले, इंशाल्लाह 10 मिनट के अंदर, 10-12 मिनट में मैं अपने कलाम ख़त्म करता हूँ, ठीक है ना। यहाँ पर ये चीज़ अहम समझने की ज़रूरत है कि अगर हम इमाम से इश्क करते हैं, दुआ नदवाई पढ़ रहे हैं, समाद भी पढ़ रहे हैं, दूसरी दुआएं पढ़ रहे हैं, ज़्यारत आल यासीन भी पढ़ रहे हैं, ज़्यारत आशुरा पढ़ते हैं, मुख्तलिफ ज़्यारतें पढ़ते हैं, नमाज इमाम ज़माना पढ़ते हैं, और बहुत सारी चीज़ें हम अंजाम देते रहते हैं, ये इबादत है, ये अपनी जगह बहुत अहमियत रखती है और इंसान के
दिल की सफाई के लिए, उसकी प्योरिफिकेशन के लिए, उसकी तथहीर के लिए बहुत जरूरी है। लेकिन ये इम्तिहान कैसे होगा कि हमारी प्योरिफिकेशन कितनी हुई है, सफाई कितनी हुई है, तहारत कितनी हुई है? ये इम्तिहान होता है इताअत के जरिए, ओबीडियंस के जरिए, पैरवी के जरिए, कि हम कुरान की, अहले बैत की कितनी सुनते हैं। हाँ, यकीनन आज गैबत इमाम में मुस्तकीम राबता नहीं है, लेकिन नवाबीन आम से, यानि मराजईन से, मुज्तहिदीन से हमारा राबता है। हम कितना उनको अहमियत देते हैं, उनकी बातों को समझते हैं और उसके मुताबिक अमल करने की कोशिश करते हैं। इताअत ओबीडियंस बताएगी। एक मामूली सी मैं आपकी बात करूं, एक बाप है जो अपने बच्चे को बहुत प्यार करता है, घर जाता है, प्यार करता है, सीने से लगाता है, सब कुछ। बच्चा कहे कि भाई, बच्चे को वो कहे तुम इम्तिहान में अगर पहली, दूसरी, तीसरी पोजीशन पे लेकर आए तो मैं तुमको जो है मैं तुम्हें साइकिल दिलाऊंगा, साइकिल दिलाऊंगा। अब बच्चे ने मेहनत की और वो पास हो गया अच्छे नंबरों से। अब आया कि बाबा मैंने तो इम्तिहान में पास हो गया। बाप कहे सीने से लगाए, प्यार करे, सब कुछ, उसको टॉफ़ी दे, उसको केक दे, उसको मिठाई दे, उसको जो है वो अच्छे खाने पर ले जाए, उसे बन कबाब दिला दे, बर्गर दिला दे, सब कुछ दिला दे, साइकिल ना दिलाए, सब दिला दे, साइकिल ना दिलाए। बच्चा कह गया कि आपको मुझसे मोहब्बत नहीं है। क्यों? इसलिए कि आपने जिस चीज का वादा किया था वो तो किया नहीं। हमारा वादा अल्लाह से, रसूल से, अहले बैत से क्या है? इताअत का। अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम। परवरदिगार क्या चाहता है हमसे? इताअत चाहता है, ओबीडियंस चाहता है, पैरवी चाहता है। कि जिस तरह से कुरान ने बयान किया है, रसूल ने बयान किया है, अहले बैत ने बयान किया है, कि हम उस तरह से अंजाम दे रहे हैं या अपनी मर्जी से अंजाम दे रहे हैं? अपनी मर्जी से अंजाम दे रहे हैं। सुबह की दो रकत नमाज है, नहीं, हमें तो अल्लाह से बहुत मोहब्बत है, हम छह रकत नमाज पढ़ेंगे, गुनाह है। यानी दो की जगह छह रकत ज्यादा पढ़ रहा हूं, ये गुनाह है। जी हाँ, गुनाह है। इसलिए कि आप दो क्या सवा दो भी नहीं पढ़ सकते, पौने दो भी नहीं पढ़ सकते, पूरी दो रकत पढ़नी सुबह की नमाज। इताअत है कि जैसे बोला गया है उस तरह से अंजाम दिया जाए, ना ज्यादती की जाए ना कमी की जाए। ये इताअत है और इसको ही समझना होता है कि हमें किस तरह से अंजाम देना है। जब हम कयाम इमाम हुसैन की बात करते हैं, इश्क हुसैन बयान करते हैं, तो हम ये देखें इमाम हुसैन हमसे क्या तकाजा करते हैं। इमाम हुसैन का एक तकाजा इसी इसमें आता है, बहुत सारी चीज़ें हैं, लेकिन मैं क्योंकि आज हमने सिर्फ ये मुकदमाती एक बात की है इस सफ़र के हवाले से, और ये क्योंकि इमाम जब वहाँ से निकल रहे थे, रवाना हो रहे थे, तो इमाम ने ये वसीयत नामा जो है दिया गया, वसीयत की जनाब अब मोहम्मद इब्न हनफिया को, उसमें चीज वाज तौर पर मौजूद है। क्या है? अमर बिल मारूफ। क्या सबसे पहले चीज क्या है? कि तौहीद पुख्ता होनी चाहिए, नबूवत पुख्ता होनी चाहिए, कयामत पे यकीन, सवाल जवाब पे यकीन, जन्नत और जहन्नम के नतीजे में यकीन होना जरूरी है। और दुनिया में मौजूद होते हुए रसूल की इताअत, इमाम की इताअत करना लाजमी है और माशरे की इस्लाह करना लाजमी है अमर बिल मारूफ नहीं अल मुनकर के जरिए। ये वो रहनुमा है, वो रहनुमाई है मेरे और आपके लिए कि जो इसे अंजाम देना है। ये मजलिस में बैठना, दर्स में बैठना अपनी जगह सवाब है, लेकिन मकसद मजलिस का सिर्फ मजलिस नहीं है। मजलिस का मकसद है कि कुछ सीखना और समझना, सीखना और समझना। हम जैसे स्कूल जाए, स्कूल में पढ़ ले और कहें काफी है, नहीं, स्कूल में इंसान पढ़ता है ताकि अपनी जिंदगी में आगे बढ़ सके, काम कर सके, समझ सके और अमली जामा पहना सके। اسی طرح سے درس اور مجلس بھی اسی لیے ہے کہ انسان اس میں کچھ باتوں کو سمجھے اور عملی جامہ پہنانے کی کوشش کر سکے، اور یہی وہ ہمارا کام ہے. اور امام علیہ السلام نے اسے بخوبی بیان کیا کہ دیکھو اس راستے پر چلتے ہوئے یہ آسان راستہ نہیں ہے، یہ کانٹوں کی سیج ہے، کٹھن ہے، تکلیف دہ ہے، لیکن اگر مد نگاہ ہماری پروردگار کی خوشنودی ہے تو یہ تکلیفیں آسان ہو جاتی ہیں، تکلیفیں آسان ہو جاتی ہیں. امام علیہ السلام آتے ہیں، جب یہ واقعہ ہوا، اس پورے واقعے کو بیان نہیں کر سکتا اس مختصر وقت میں، لیکن جب وہ اس مدینہ منورہ کے امیر کے پاس سے نکلے تو نانا کی قبر پر آئے، نانا کی قبر پر آئے اور نانا سے شکایت کی. اللہ اکبر، یہ وہ پہلی شب تھی. پھر دوسری شب دوبارہ نانا کی قبر پر آتے ہیں، لپٹ جاتے ہیں نانا کی قبر سے اور بے تحاشا گریا کرتے کرتے غشی کی حالت میں آ جاتے ہیں. اس غشی کی حالت میں، اس خواب میں دیکھتے ہیں کہ رسول اللہ تشریف لائے ہیں. امام حسین فرماتے ہیں نانا نانا مجھے بلا لیجئے اپنے ساتھ، نانا مجھے اپنے ساتھ بلا لیجئے. رسول اللہ کی آواز آتی ہے ان اللہ یراک قتیلا، اے حسین صبر کرو صبر کرو، ابھی امتحانات کی منازل باقی ہیں کہ پروردگار تمہیں شہید دیکھنا چاہتا ہے، ابھی اللہ تم سے ذبح عظیم مانگتا ہے. ارے وہ ذبح مانگتا ہے کہ جو ابراہیم نے اسماعیل کو دے کر نہ دی، ارے کیونکہ یہ رسول اعظم ہے تو ان کی قربانی بھی ذبح عظیم ہوگی، اس لیے امام حسین کی قربانی کو ذبح عظیم کہا جاتا ہے. کہ جہاں پہ صرف امام حسین ہی نہیں بلکہ اہل بیت کے 18 جوان ذبح ہوئے، ارے صرف امام حسین ہی نہیں بلکہ ششما علی اصغر بھی، ارے شہید. اللہ اکبر اللہ اکبر. ارے میرے مولا میرے مولا، نانا کی قبر سے اٹھتے ہیں، خداحافظی کرنے آتے ہیں. آخری خداحافظی کس سے کی جاتی ہے؟ یہ مستحب ہے کہ سب سے پہلے ماں سے، جب کوئی گھر آئے تو سب سے پہلے ماں سے ملے، اور جب خداحافظی کرے تو سب سے آخر میں ماں سے کرے، سب سے آخر میں ماں سے خداحافظی کی. اماں آپ کے مدینے کو چھوڑے جا. اللہ اکبر. ارے شاید یہ آواز آتی، ارے بیٹا تو فکر نہ کرنا، کربلا میں بھی میں تیرے ساتھ رہوں گی. علی ولانۃ اللہ علی قوم الظالمین وسيعلم الذين ظلموا أي منقلب ينقلبون. اللهم نسألك وندعوك باسمك العظيم الأعظم الأعز الأجل الأكرم وبدم مقتول كربلاء. يا الله 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 يا الله. ربنا تقبل منا هذا القليل. پروردگار ہم اس قلیل و مختصر سی عبادت کو اپنی بارگاہ میں قبول فرما. پروردگار ہمیں قرآن و اہل بیت سے متمسک رہنے کی توفیق عطا فرما. پروردگار ہمارے دلوں کو ہمارے وجود کو نور قرآن نور اہل بیت سے منور فرما. پروردگار ہمارے والدین عزیز و قارب دوست احباب رشتہ دار ذوی الحقوق تمام مرحومین و شہداء کے گناہان کبیرہ و صغیرہ کو بخش دے. پروردگار سب کے درجات کو عالی اور متعالی فرما. پروردگارہ تمام علماء اعلام، مراجع تقلید، تمام خدمت گزاران اسلام کو صحت و تندرستی کا طول عمر عطا فرما. پروردگارہ رہبر انقلاب اسلامی آیت اللہ خامنائی کو، آیت اللہ سیستانی کو طول عمر و صحت و تندرستی و سلامت عطا فرما. پروردگارہ تجھ واسطہ ہے محمد وال محمد اور قرآن مجید کا. پروردگارہ پروردگارہ افواج حق کو پروردگارہ باطل پر غلبہ عطا فرما. امام زمانہ کے حضور میں تعجیل عطا فرما اور ہم سب کو ان کے انصار آوان و خاصیوں میں سے قرار دے. ایک سورہ فاتحہ کی گزارش ہے تمام مرحوم مؤمنین مؤمنات کے لیے، شہداء اسلام کے لیے، آپ کے اپنے مرحومین کے لیے اور بالخصوص ان مرحومین کے لیے جو یہاں بیان کیے گئے، مرحوم علی رضا دھرمسی ولد حسین علی دھرمسی، مرحوم رضا حسین بھیمانی ولد پیار علی بھیمانی اور تمام مؤمنین کے لیے. بسم اللہ الرحمن الرحیم.